अब सम्पूर्णलाई प्रदेशमा साथको विकास प्रति समर्पित एफएम भिनेसा 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पखालमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता एवं दर्शक महानुभावहरूलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम बस्दा मनोराज तालुक र हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ छलफल गर्छौँ कुराकानी गर्छौँ र यतिखेर आज कानुन दिवस रहेको छ कानुन दिवस वास्तवमै कानुन कसका लागि बनाइन्छ भन्ने विषय नै बहसको विषय हो वास्तविक कानुनका धेरै कमी कमजोरीहरू पनि बेला बखतमा देखिन्छन् न्याय सम्पादनका कुरा गर्ने हो भने जनताले प्रत्यक्ष रूपमा महसुस हुने किसिमको चाहिँ न्याय सम्पादन हुनुपर्छ भनेर बेला बखत हामीले आवाज उठाइरहेका छौँ र यतिखेर तपाईँहरू दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसलाई हामीलाई युट्युबमा पनि तपाईँ दिनेश खबरमा गएर हेर्न सक्नुहुन्छ भने त्यसै गरी चाहिँ हामीलाई यतिखेर मोबाइल 8 मेगाहर्ज भने त्यसै गरी हामीलाई अनलाइनमा www.dineshfm.com मार्फत पनि यतिखेर हामीलाई संसारभरि सुन्दै हुनुहुन्छ र आजको यो तातो बहसमा हामी कानुनसँग सम्बन्धित रहेर वास्तवमै अहिले भएका कानुनका पक्ष सकारात्मक पक्ष हामीले सम्पादन गरेका न्यायका सिद्धान्तहरू र वास्तवमै अब बन्ने प्रदेश र स्थानीय तहका कानुनहरूमा चाहिँ कस्तो किसिमको जनताले महसुस हुने गरेर कानुन बन्नु पर्ला त भन्ने विषयमा आज हामी केन्द्रित रहेर कुराकानी गर्दैछौँ आज कानुन दिवस रहेको छ एटफर्स्ट हामी कानुन दिवसको उपलक्ष्यमा सम्पूर्ण जनतालाई चाहिँ धेरै धेरै शुभकामना दिँदै हामीसँग स्टुडियोमा हुनुहुन्छ दुईजना महत्त्वपूर्ण व्यक्तित्व भने टेलिफोनमा हामीले काठमाडौँबाट एकजना अत्यन्तै कानुनका ज्ञाता र जसले चाहिँ महिलाको क्षेत्रमा खास गरी महिलाका कानुनको विषयमा आफ्ना कलम चलाउनु भएको छ र बेला बखतमा उहाँले महिलाका लागि चाहिँ आवाज उठाउँदै उहाँहरूका सम्पत्ति सम्बन्धी हक या भनौँ उहाँहरूले चाहिँ सम्बन्ध विच्छेददेखि लगायत विभिन्न क्षेत्रमा चाहिँ उहाँले महिलाका लागि अधिकारका लागि या भनौँ हकका लागि कानुनका लागि धेरै वकालत गरिरहनु भएको मिरा ढुङ्गानालाई पनि हामीले टेलिफोनमा जोडेका छौँ एटफर्स्ट म मिराजीलाई वेलकम गर्छु मिराजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा
हजुर हजुर धन्यवाद
सन्चै हुनुहुन्छ एटफर्स्ट यहाँलाई आज कानुन दिवस रहेको छ धेरै धेरै शुभकामना दिन चाहन्छु म
हजुर तपाईँको एफएमबाट म अहिले पनि सबैलाई शुभकामना दिन चाहन्छु कानुन दिवसको उपलक्ष्यमा
आज कसरी मनाउँदै हुनुहुन्छ यो कानुन दिवसलाई भन्नुहोस् त
हाम्रो अहिले 8 बजीदेखि एउटा प्रोग्राम छ लिगल एड सम्बन्धी नीतिको सम्बन्धमा हाम्रो अब कानुन दिवस मनाउने चाहिँ त्यही नै होला जस्तो लाग्छ मलाई
अब मिराजी हामीसँग दुईजना महत्त्वपूर्ण व्यक्तित्वहरूलाई स्टुडियोमा पनि मैले निमन्त्रण गरेको छु प्रदेशमा साथका मुख्यमन्त्री कार्यालय खास गरी प्रदेशमा साथको चाहिँ मुख्य न्यायाधिवक्ताको रूपमा आफ्नो भूमिका निर्वाह गरिरहनुभएका कुलानन्द उपाध्याय हुनुहुन्छ उहाँलाई पनि वेलकम गर्छु कुलानन्दजी स्वागत छ यहाँलाई आज कानुन दिवस रहेको छ ढिलै भए पनि तपाईँ प्रदेशमा साथको मुख्य न्यायाधिवक्ता नियुक्ति हुनुभएको छ यहाँलाई धेरै धेरै बधाई छ शुभकामना छ र यहाँको कार्यकालको सफलताको शुभकामना छ
धन्यवाद ढिलो चाहिँ भएको छैन टाइममै भएको छ
त्यसै गरी हामीसँग जिल्ला बार इकाइ कैलाली अदालतका चाहिँ सचिव हुनुहुन्छ हामीसँग हिमालय विक्रम विष्ट हुनुहुन्छ उहाँलाई पनि वेलकम गर्छु
धन्यवाद
यहाँलाई पनि कानुन दिवसको धेरै धेरै शुभकामना छ
यहाँलाई पनि धन्यवाद सम्पूर्ण जनताहरूलाई म कानुन दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्न चाहन्छु
अब कुलानन्द सरबाट म सुरु गर्छु मिराजी मिरा ढुङ्गाराजी पनि हामीसँग हुनुहुन्छ खास गरी हामी त्रिपक्षीय रूपमा आज कानुन दिवसको उपलक्ष्यमा हामी कुराकानी गरिरहेका छौँ कुलानन्दजी आजको दिनलाई कसरी मनाउँदै हुनुहुन्छ यहाँ
अब यो आजको दिन भनेको हाम्रो न्यायपालिका न्याय क्षेत्रमा स्वतन्त्र न्यायालयको स्थापना भएको दिन हो 2007 सालमा प्रजातन्त्र स्थापना भयो राणा शासनको अन्त्य भयो र 2008 सालमा प्रधान न्यायालय स्थापना भयो नेपालमा र प्रधान न्यायालय एन 2008 2009 साल वैशाख 26 गते जारी भयो त्यसै उपलक्ष्यमा यो दिवस हामीले मनाउन सुरु थालनी गरेका हौँ र अहिले खास गरिकन नेपालको स्वतन्त्र न्यायपालिकालाई स्वतन्त्र न्यायपालिका निष्पक्ष न्यायपालिका र सक्षम न्यायपालिका यो तिनवटा शब्द हिजोसम्म हामीले यो तिनवटा शब्द प्रयोग गरेका थिएनौँ पहिले अहिले 62-63 सालको जनआन्दोलनपछि हामीले यो शब्द पनि प्रयोग गरेका छौँ स्वतन्त्र न्यायपालिका निष्पक्ष न्यायपालिका र सक्षम न्यायपालिका भनेर हामी भन्दै गएका छौँ त्यस कारणले गर्दाखेरि हामीले यो खास गरी यो कानुन दिवसको सन्दर्भमा न्यायपालिका एउटा स्वतन्त्र रूपमा स्थापना भएको स्थितिमा नेपालमा यो व्यवस्थापिका र कार्यपालिकालाई चेक एन्ड ब्यालेन्सको रूपमा न्यायपालिकाले राख्छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ स्वतन्त्र न्यायपालिकाले आफ्नो चाहिँ तपाईँलाई यहाँलाई म एउटा जानकारी पनि गराउँछौँ पहिलोचोटि प्रधान न्यायाधीश भइसकेपछि स्वर्गीय हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधान न्यायाधीश हो उहाँले त अझ फैसलामा नै भन्नुभएको थियो कि नेपालमा नेपालको सरकार भनेको चिल हो जनता भनेका माउ हुन् के अरे चल्ला हुन् अदालत भनेको माउ हो चल्लालाई जहिले पनि चिलले डस्छ त्यसै गरेर जनतालाई जहिले पनि सरकारले त्यसको संरक्षण गर्ने भनेको भूमिका भनेको चाहिँ अदालतको हो भनेर पनि भन्नुभयो त्यस कारण अहिले के छ भन्दाखेरि चाहिँ हाम्रो एउटा संविधानवादको सिद्धान्त अनुसार न्यायपालिका स्वतन्त्र भएको दिनलाई हामीले यो दिवसको रूपमा मनाउँदै आएका
छौँ। अब हिमालयजी तपाईँहरूले पनि आज कसरी मनाउँदै हुनुहुन्छ, खास गरी जिल्ला बार इकाइ कैलाली अदालतले?
हामीले कैलाली जिल्ला अदालत बार इकाइको सभाकक्षमा 11 बजे कैलाली जिल्लाका माननीय जिल्ला न्यायाधीश विष्णु प्रसाद आर्यालजीको प्रमुख आतिथ्यमा कानुन दिवस मनाउने आयोजना गरेका छौँ र खास गरी न्यायिक र अर्धन्यायिक निकायका सबै कम्पोनेन्टका नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, न्यायाधिवक्ताज्यू लगायत सबैलाई हामीले निमन्त्रणा पनि गरेका छौँ र हामीले परिवर्तित सन्दर्भमा हाम्रो भूमिका सबैको भूमिका छ। एकपटक हामी एक किसिमका पात्र हुन्छौँ, अर्को पटक हामी भूमिका र कथाले मागेको विषयवस्तु अनुसार परिवर्तित पनि हुन्छौँ र हामी आफ्नो दायित्वमा सबैभन्दा पहिला हाम्रो दायित्वबोध गर्नुपर्दछ र प्रोफेसनलिजम खास गरिकन जुडिसियरीलाई महत्त्वपूर्ण बनाउनका लागि न्यायका सबै क्षेत्रलाई कसरी बलियो र जिम्मेवार बनाउन सकिन्छ त्यसबारेमा हामी गहन ढङ्गले छलफल गर्छौँ।
ओके मिराजी,
हजुर
मिराजी, मिराजी, आज खास गरी हामी यो भनौँ न कानुन दिवस मनाइरहँदा नेपालको कानुनको अवस्थाको कुरा गरौँ, सर्वोच्चताको कुरा गरौँ, अदालतको कुरा गरौँ, पछिल्लो समय केही त्यस्ता घटनाक्रमले पनि अदालतप्रति अविश्वसनीयता या भनौँ स्वतन्त्रमाथि नै प्रश्न चिन्ह खडा गरेको छ, यसलाई यहाँले कसरी हेर्नु भएको छ मिराजी?
हजुर, एकदमै समसामयिक कुराहरू उठाउनु भयो। अहिले पनि अब हाम्रो संविधानको कार्यान्वयनको लागि पनि कानुनहरू बन्दैछन्, त्यो कानुनहरू पनि डिस्क्रिमिनेटरी कानुनहरू बन्नु भएन, अब समान कानुनहरू बन्नु पर्यो र अहिले पनि अब संविधानमै डिस्क्रिमिनेसनको कुरा गर्दाखेरि, विभेदको कुरा गर्दाखेरि अहिले पनि अब नागरिकता सम्बन्धी कानुनहरूको अहिले पनि विभेदपूर्ण छन् र अहिले पछिल्लो समयमा जब अब न्यायको कुरा गर्दाखेरि पछिल्लो समयमा रेपका केसहरूमा विशेष गरेर अब काठमाडौँदेखि जहाँसुकै रेपका अब बोक्सी सम्बन्धी कुराहरू यस्ता कुराहरूमा चाहिँ नि एकदमै अब समाज नै त्यसको विरुद्ध जस्तो, समाज त त्यसको न्याय होस् भनेर लागिराखेको अवस्था हो। त्यही पनि अब न्यायपालिका अब तिनै इन्भेस्टिगेसन गर्ने प्रहरी, अभियोजन गर्ने के सरकारी वकिलको कार्यालय, महाधिवक्ताको कार्यालय र न्यायपालिका, न्यायपालिकाले समेत पनि त्यसलाई चाहिँ नि हेरिराखेको, गलत किसिमले हेरिराखेको र निष्पक्ष रूपमा चाहिँ नि उनीहरूले पनि न्याय गर्न नसक्ने, यसमा चाहिँ नि कार्यपालिकाको क्याप्चर अथवा व्यवस्थापिकाको क्याप्चर भइराखेको हो कि भन्ने, अब नियुक्तिदेखि लिएर हरेक क्षेत्रमा त्यो भइराखेको हो कि भन्ने हामीलाई लाग्छ।
जस्तै मिराजी, मैले एउटा प्रश्न यहाँनिर तपाईँलाई अघि पनि मैले गरेँ, खास गरी न्यायालयमाथि नै प्रश्न चिन्ह बेला बखतमा उठ्ने गरेको छन् कि नेपालको न्यायालय त्यति भरपर्दो छैन कि जनताले प्रत्याभूति गर्ने किसिमले वास्तवमै निष्पक्ष न्याय, स्वतन्त्र न्याय र भनौँ जनताले महसुस गर्ने, खास गरी पीडित पक्ष या भनौँ पीडक पक्षले चाहिँ जुन ब्यालेन्सको रूपमा हेरिन्छ, तपाईँलाई थाहा छ न्यायालय भने स्वतन्त्र निकाय हो, स्वतन्त्र न्यायिक निकाय हो भनेर हामी हेरिरहँदा, यो नेपालको न्यायिक प्रणाली या न्यायले दिने जुन न्याय छ यसमा हामी अदालतप्रति प्रश्न चिन्हहरू पनि बेला बखतमा उठ्ने गरेका छ, यसलाई कसरी हेर्नु भएको छ भनेर मैले अघि नै एउटा प्रश्न गरेको थिएँ।
एकदमै एकदमै राम्रो समसामयिक कुराहरू उठाउनु भयो र अगाडिको समयसम्म चाहिँ नि न्यायपालिकालाई एकदमै राम्रो हिसाबले हेर्ने गरिन्थ्यो, एकदमै राम्रो किसिमले न्याय पाइन्छ, दुई तिन तहबाट न्याय गर्दाखेरि पक्कै पनि न्याय पर्छ भन्ने कुराहरू चाहिँ नि एकदमै विश्वास हुन्थ्यो। अहिलेको अवस्थामा आएर त्यहाँ चाहिँ नि केही कुराहरू चाहिँ नि त्यस्तो भइराखेको छ जहाँ कि अब न्याय पाउन सकिन्न कि भन्ने क्वेसन चाहिँ नि उठिराखेको अवस्था हो।
मिराजी, अब यो जनताले जुन आज कानुन दिवस रहेको छ, धेरै जनताले न्याय नपाएका कुराहरू, न्यायको भनौँ न न्यायको पहुँच नभएका कुराहरू पनि आउँछन् होइन, सम्बन्धित ठाउँसम्म जानकारी नभएको कुराहरू
आउँछन्, न्यायमा पहुँच नभएको कुराहरू अब कति, अब जो चाहिँ नि एकदम कमजोर आर्थिक अवस्थाका व्यक्तिहरू छन् उहाँहरूलाई पनि न्यायमा पहुँच नभएको अवस्थाहरू छन् भने
अब थुप्रै त्यस्तो ऊहरू छन् जहाँ चाहिँ नि जुन क्षेत्रका व्यक्तिहरूले चाहिँ नि न्यायमा पहुँच पुर्याउनको लागि असाध्यै मुस्किल अवस्थाहरू, अब त्यही कारणले चाहिँ नि हामीले लिगल एडको नीति जुन सरकारले ल्याइरहेको छ त्यो नीतिमा चाहिँ नि के सुधार हुनुपर्छ भन्ने कुराहरू पनि हामीले त्यसको लागि पनि आजको कार्यक्रम राखेका हौँ।
जस्तै मिराजी, मैले अन्तिम एउटा प्रश्न मात्र यहाँलाई जोडेँ, खास गरी यो अलिकति टेलिफोनमा पनि के हामीलाई प्रब्लम परेको छ स्टुडियोमा, हामी यो क्यामराहरू लाउनु पर्ने गर्दा होइन। अब मिराजी, मैले एउटा मात्रै प्रश्न यहाँनिर के जोडेँ भने, अहिलेसम्म उपलब्धि भएका कानुनी रूपमा जुन राज्यले बनाएका कानुनहरू छन् यसको कार्यान्वयनको पक्षमा अलिकति वकालत गर्ने हो भने कि वास्तवमै कार्यान्वयनमा देखिएका कुराहरू जुन हामी अहिले पनि भन्छौँ कानुन त बने तर कानुनको कार्यान्वयन भएन, तपाईँलाई पनि थाहा छ धेरै हक अधिकारका कुरा गऱ्यौँ, महिलाका इस्युका कुरा गऱ्यौँ, अधिकारहरू लेखिए कानुनमा लेखिए तर कागजमा सीमित भए व्यवहार त हेर्ने भने ती कार्यान्वयनहरू अहिले पनि देखिँदैन, यसलाई यहाँले कसरी हेर्नु भएको छ भन्नुहोस् त।
हो, एकदमै हो, कार्यान्वयन नभइराखेको अवस्था हो। कानुनमा धेरै कुराहरू आए, आउँदाखेरि पनि कानुन कस्तो आयो भन्ने कुराहरू पनि एकदमै महत्त्वपूर्ण छ। जस्तो वैवाहिक बलात्कारको कानुन आयो, कानुन आइसकेपछि पनि अब महिलाहरू त बिहा गरेर घरमा जान्छन्, पुरुषको घरमा जान्छन्, पुरुषको घरमा गइसकेपछि वैवाहिक बलात्कारको रिपोर्ट गर्ने भनेको त त्यो घरको व्यक्तिलाई हो जो चाहिँ नि ऊमाथि निर्भर हुन्छ महिला हो, त्यसरी उसले चाहिँ नि रिपोर्ट गर्न नसक्ने, त्यो त्यसलाई कसरी रिपोर्ट गर्ने वातावरण बनाउने भनेर डेप्थमा रिसर्च गरेर नआइराखेको कानुन पनि एउटा कारण हो भन्ने चाहिँ नि मलाई लाग्छ। र साथसाथै कार्यान्वयन गर्नको लागि अग्रसर नभइराखेको अवस्थाहरू पनि अब हरेक पक्ष देशका हरेक पक्षले चाहिँ नि यो कार्यान्वयन गर्नुपर्छ भनेर नलागिराखेको, अहिले छोरीले पनि वैवाहिक स्थितिको आधारमा छोरीलाई त्यो कानुनमा व्यवस्था छ पैतृक सम्पत्ति प्राप्त गर्ने, तर त्यो मालपत कार्यालयले सोध्दैन, यो अंशभन्दाको कागज लगेर दर्ता गर्न जाँदाखेरि त्यो छोरी विवाहित छोरी छ कि छैन भन्ने कुराहरू पनि सोध्दैन हो। त्यो कुराहरू चाहिँ नि कार्यान्वयन गर्नलाई हरेक निकायहरू चाहिँ नि अग्रसर हुनुपर्छ भन्ने लाग्छ।
हस्, थ्याङ्क यू सो मच मिराजी, तपाईँलाई धेरै धेरै शुभकामना छ, थ्याङ्क यू सो मच समय दिनुभयो।
हजुर,
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो काठमाडौँबाट हामीले कुराकानी गर्दैथ्यौँ एकजना अधिवक्ता, महिलाको क्षेत्रमा धेरै अधिकारका लागि, खास गरी हकका लागि उहाँले कानुन बनाउनमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका मिरा ढुङ्गाना हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गर्यौँ। हामीसँग स्टुडियोमा दुईजना महत्त्वपूर्ण अतिथि पनि हुनुहुन्छ, उहाँहरूलाई मैले वेलकम गर्नै पर्छ, पुनः स्वागत छ यहाँ दुवैजनालाई। अब कुरा गरौँ कुलानन्दजी, खास गरी तपाईँ प्रदेशको चाहिँ अहिले प्रदेशमा सातको मुख्य न्यायाधिवक्ताको रूपमा नियुक्ति भइरहँदा बनेका अहिले कानुनहरू जो छन् न्यायिकमाथि स्वतन्त्रताको कुरा मैले अघि पनि एउटा जोडेँ, खास गरी प्रधान न्यायाधीशदेखि पछिल्लो समय सुन काण्डसम्म आउँदा या भनौँ एउटा फेरि संसदमा एउटा चर्चाको विषय, अब मुलुकी ऐन एकातिर छ होइन, तपाईँको संविधान एकातिर छ र सांसदहरूले नयाँ कानुनको रूपमा चाहिँ हामी चाहिँ अब फौजदारी अभियोग लागे पनि हाम्रो चाहिँ पद चाहिँ खुस्किनु भएन भन्नेसम्म आउँदा नेपालको न्यायप्रति शङ्का उपशङ्काहरू हुन थालेको छ, यी चरणहरूलाई यहाँले कसरी हेर्नु भएको छ पुलानन्दजी?
तपाईँले भनेको कुरो त्यो चाहिँ अब सांसदहरूले हामीप्रति चाहिँ अपराध गरे पनि हामी पक्रिनु हुँदैन गर्नु पर्दैन भनेको कुरा त व्यवस्थापकीय काम भयो। अब मन्टेस्क्यूको सिद्धान्त अनुसार कार्यपालिका, व्यवस्थापक र न्यायपालिका, अब कानुन बनाउने काम त कार्य व्यवस्थापिकाको, कानुन लागू गर्ने काम कार्यपालिकाको र व्याख्या गर्ने काम न्यायपालिकाको। खास गरी अब न्यायपालिकाको क्षेत्रमा भन्ने हो भने अहिले स्वतन्त्र न्यायपालिकाको मान्यता के हो भने कानुन न्यायपालिकाले व्यवस्थापिकामा पनि काम गर्छ कहिलेकाहीँ, जस्तो कानुनको ग्याप भयो, कानुनमा चाहिँ अभोग भयो, व्याख्या गर्ने क्रममा कहीँनिर चाहिँ कुनै कुराको अभोग भयो भन्दाखेरि चाहिँ त्यति बेला न्यायपालिकाले आफ्नो सद्विवेद न्यायिक सद्विवेद भन्छ त्यसलाई प्रयोग गरेर व्याख्या गर्ने कुरा हुन्छ। अब नेपालमा थुप्रै कुराहरू घटना घटिरहेका छन्, अपराधको मात्रा बढिरहेका छ, त्यसमा चाहिँ नि अब म दुई तिनवटा कुराहरू चाहिँ निवेदन गर्न चाहन्छु। जस्तो अहिले आइटीको क्षेत्रमा धेरै चाहिँ के छ भन्दाखेरि तपाईँको चाहिँ व्यापक विस्तार भइरहेको छ, आज प्रत्येक एकवटा घरमा चाहिँ प्रत्येक व्यक्तिको घरमा हातमा मोबाइल हुन्छ, उसले तपाईँको चाहिँ सानो सानो कुराहरू पनि आज फेसबुकमा आइराखेको हुन्छ र त्यो प्रचारमा आइराखेको हुन्छ। हिजो पञ्चायतकालमा तपाईँको चाहिँ म एउटा उदाहरण दिन्छु, 7 सालको परिवर्तन भएको कुरा जुम्लामा कहिले सुनियो भन्दाखेरि 12 सालमा सुनियो, 5 वर्षपछि। त्यो होइन, त्यति बेला सूचना थिएन, सञ्चार थिएन, जुम्लामा 12 सालमा मात्रै चाहिँ नेपाल भयो अरे, राणा शासनको अन्त्य भयो भन्ने कुरा सुनियो अरे। यद्यपि तपाईँको त्यहाँका हाकिमहरू, बडा हाकिमहरू त्यही पुरानै चाहिँ कानुन अनुसार चाहिँ चलिरहेका थिए अरे। त्यसैले गर्दा अहिले के छ भन्दाखेरि चाहिँ नि अहिले तपाईँको विषयको कुनै पनि कुराको कुराहरू चाहिँ नि तपाईँको चाहिँ तुरन्तै सूचना आउँछ, इन्फर्मेसन आउँछ होइन, त्यो थाहा हुन्छ। तर नेसनालिटी रूपमा के भइरहेको छ भने तपाईँको चाहिँ एउटा चाहिँ रूपमा अपराध हिजो पनि थियो आज पनि थियो, तर आज चाहिँ के छ भन्दाखेरि प्रचारमा चाँडै आएको गर्दाखेरि चाहिँ गर्दाखेरि त्यसले भइसक्यो। अब अदालतको मुख्य कुरा के हो भन्दाखेरि चाहिँ नि अदालतको काम भनेको अदालतले कानुनको व्याख्या गर्ने, अदालतले कार्यपालिकाले गलत गर्यो भने तपाईँको चाहिँ सही ट्र्याकमा ल्याउने, कार्यपालिकाले चाहिँ कानुन बमोजिम काम गरेन भने सही ट्र्याकमा ल्याउने, त्यसपछि व्यवस्थापिकाले चाहिँ संविधान बमोजिम कानुन बनाएन त्यसले गलत काम बनाएन त्यसको बदर गर्ने, त्यो राइट चाहिँ अदालतसँग हुन्छ। अब जहाँसम्म न्यायपालिकाका अब चाहिँ के अरे तपाईँको चाहिँ न्याय प्रदान गर्ने कुराहरू हुन्, यो हामीले हेऱ्यौँ चाहिने सबै कुराहरू गऱ्यौँ। अब तपाईँको अदालतमा चाहिँ न्याय प्रदान गर्ने कुरामा तपाईँले भने जस्तै कतिपय कुराहरू चाहिँ अब यो न्याय सहज पहुँच त छैन गरिब जनताका लागि, गरिब तपाईँको चाहिँ मान्छेहरूको लागि, जो पीडित मान्छेहरूलाई चाहिँ छैन। तर पनि के छ भने त्यो प्रयास तर उन्मुख भएको स्थिति छ अहिले राज्य चाहिँ नि। अब अहिले खास गरिकन नेपालमा तपाईँलाई थाहा छ भर्खरै संहिता स्थापना भयो, सरकार बन्यो, तीन तहको चुनावहरू भयो, 761 सरकारहरू बनेका छन् अहिले। यहाँलाई नलेज होला चाहिँ नि 761 चाहिँ हिजो हामी एउटा मात्रै सरकार सिन्धुरा भन्थ्यौँ, अहिले सबै सरकारहरू चाहिँ नि सबैको अधिकार गयो बनायो। तर पनि हाम्रो मानसिकता के छ भन्दाखेरि अहिले पनि धेरै ठाउँमा यसो सुनिन्छ हेरिन्छ, केन्द्र धेरै ताक्ने हेर्नुहोस्, यहाँका सांसद माननीयहरू तपाईँको चाहिँ गाउँपालिकाका चाहिँ मेयरहरू चाहिँ अझ पनि फाइल बोकेर चाहिँ सिन्धुरा धान छोडेका छैनन् हेर्नुहोस्। त्यो हिजो मानसिकता कायम छ, अधिकार आफूमा आइरहेको छ, आफू चाहिँ प्रयोग गरेर सकेका छैनौँ। त्यस्तै खाले गर्दा अब न्यायपालिकाभित्र पनि कतिपय मान्छेहरूले अधिकार चाहिँ तपाईँको हिजोभन्दा हिजो 11-12 मौलिकहरू थिए, अहिले 31 मौलिकहरू पुगिसकेको छ। अब यो चेतनाको त कमी त छ हेर्नुहोस्, तर यसलाई बढावा दिँदै क्रममा 48 न्यायपालिका म चाहिँ तपाईँको 50 चाहिँ म प्र्याक्टिसमा लागेको हुँ, अदालती अभ्यासमा लागेको हुँ, अहिले 74 आइपुग्दाखेरि चाहिँ 50 हामी चाहिँ म आफै खुद मैले चाहिँ तपाईँको चाहिँ वारिस बोक्दा तारे बोक्दा मिसिल सार्दाखेरि हामी हातले लेखेर चाहिँ गर्थ्यौँ भने आज 1 सारा मिसिल चाहिँ गरेर गरिन्छ।
सुनिन्छ भेकुलानन्दजी तपाईँ अहिले न्यायिकको रूपमा हेर्ने भने 7 मुख्य न्यायाधिवक्तामा हुनुहुन्छ, बेला बखतमा कुनै कुराहरू लेख्यो भने तपाईँलाई थाहा छ एउटा थेगो नै आउँछ, नेपालको कानुन दैवले जानु या भनौँ पशुपतिको कृपाले देश चल्या छ, एउटा यो न्यायप्रति पनि मान्छेको विश्वास नभएका यस्ता कुरा, नेपालको कानुन दैवले जान्नु रहे, अब दैवले जान्ने हो कि जनताले जान्ने हो या भनौँ तपाईँहरूले जान्ने हो, यो किसिमको अविश्वसनीयता किन हुन्छ मलाई भन्नुहोस् त।
होइन, हामी कहाँ संस्कार भइसकेका छैन, हामी कहाँ जुन संस्कार छ नि पुरानो, त्यो पुरानो संस्कार अहिले पनि कामै छ हेर्नुहोस्। हामी के गर्थ्यौँ भन्दा हिजो मुखियालाई भन्ने, तालुकदारलाई भन्ने, सेवा गर्ने, चाकडी गर्ने, भनसुन गर्ने, भनसुनको आधारमा चल्छ भन्ने कुरा जुन हाम्रो चाहिँ संस्कार हो नि, त्यो संस्कार अहिले पनि गएको छैन हेर्नुहोस्। तपाईँलाई म भनौँ, बेलायतमा संविधान छैन तर संवैधानिक केही अभ्यासहरू छन्, हो लिखित संविधान लिखित छैन नि त, त्यहाँ लिखित संविधान छैन तर संवैधानिक अभ्यासहरू छन् त्यहाँ, जाने त्यो संवैधानिक अभ्यासद्वारा चलिरहेको छ। त्यहाँ के चलिरहेको छ, त्यहाँ भ्यालु छ, मूल्य मान्यताको कुरा गर्छौँ नि हामी, नैतिकताको कुरा गर्छौँ नि, त्यहाँ मूल्य मान्यता र नैतिकताले चलिरहेको छ कि त्यहाँ चाहिँ, संविधान त छैन नि त त्यहाँ चाहिँ। त्यसैले अब त्यो कानुन नै भएर भनेर भन्ने कुरा होइन, कतिपय कुराहरू के हुन्छ भने मूल्य मान्यता र नैतिकताको कुराहरू हुन्छ। तपाईँले अघि भन्नुभयो सांसदहरू नै चाहिँ तपाईँको अपराध गरेपछि तपाईँको चाहिँ उसले कानुनको दायरामा आउनु नपर्ने त, एउटा सांसद बसी जे पनि गर्न पाउने उसले चाहिँ हो। त्यस कारणले गर्दा के हो त भन्दाखेरि चाहिँ त्यहाँ नैतिकताको कुरो, मूल्य मान्यताको कुरोहरू पनि हुन्छ। यो संसदीय व्यवस्था भनेको तपाईँको चाहिँ के रहेछ भन्दाखेरि, म पनि अहिले पढ्दैछु बुझ्दैछु होला चाहिँ, यो सिद्धान्त बुझौँ, एउटा चाहिँ अवधारणा पनि चल्ने रहेछ, त्यहाँ सबै कानुनले चाहिँ ऊ गर्ने कुराहरू हुँदैन, सबै कुराहरू चाहिँ त्यस्तो हुँदैन, यो त अभ्यासबाट चल्ने व्यवस्था रहेछ, यो चाहिँ वर्षौँ वर्षमाको एउटा अभ्यास, एउटा मान्यता, एउटा मूल्यबाट चल्ने व्यवस्था रहेछ। त्यसैले अब संसदहरूले पनि के छ भन्दाखेरि, म कानुनभन्दा माथि छु, हिजो राजा त राजालाई त हामीले कानुनभन्दा माथि भनेर फालेको स्थिति हो नि त, होइन र? त्यस कारणले सार्वसत्ता जनता कहाँ हो त, जनतामा हो, सबभन्दा ठुलो शक्ति के हो, जनतामा हो, पावर कहाँ छ त, जनतामा छ भने हो नि त हामीले। त्यही भएर हामीले के भन्यौँ भने 47 संविधानमा जनतामा निहित सार्वसत्ता भनेर भन्यौँ, त्यसपछि त्यहाँ कुरालाई हामीले चाहिँ अहिले पनि चाहिँ के गर्यो भने जनतामा निहित सार्वसत्ता भनेर 63 संविधानमा र अहिले नयाँ आएको संविधान नेपालको संविधानमा पनि हामीले त्यो कुरा राखेका छौँ। सबभन्दा ठुलो शक्तिको स्रोत भनेको जनता हो, जनताभन्दा माथि कोही पनि छैन, जनतालाई दिएको प्रयोग अधिकार प्रयोग गरेर जनताबाट चाहिँ पावर जुन चाहिँ शक्ति चाहिँ जुन डेलिगेट हुन्छ, जुन चाहिँ प्रत्याशित हुन्छ नि, त्यो प्रत्याशित अधिकार लिएर बसेका सांसदहरूले चाहिँ त्योभन्दा माथि छु भने ठानु हुँदैन, त्यसरी गर्नु पनि हुँदैन।
मैले अघि कार्यक्रमको शुभारम्भमै एउटा भनेको थिएँ, कानुन कसका लागि बनाइन्छ, क्या राज्यका लागि, जनताका लागि, या आम सबैका लागि, या राज्यलाई चाहिँ एउटा नीति निर्देशन गर्नका निम्ति यो कानुन कसका लागि बनाइन्छ भन्ने विषय नै आज बहसको विषय हो।
कानुन के हो भन्दाखेरि, कानुन खासको कानुनको मकसद त के हो त भन्दाखेरि, राज्यमा अमन चाहिँ काम गर्नलाई काम कानुन बनाइन्छ, होइन? राज्यको के हुन्छ भन्दाखेरि, राज्यको चाहिँ एउटा कानुन भनेको एउटा साधन हो, कानुन भनेको राज्यमा शान्ति सुरक्षा अमन चयन काम गर्ने नै हो। यसको मूल अवधारणा के हो भने चाहिँ कानुन किन बनाइएको त भन्दाखेरि चाहिँ राज्यले जनताहरूले सम्पूर्ण अधिकार के छ राज्यलाई सुम्पेका हुन्छन्। आफ्नो जुन सार्वसत्ता जुन अघि मैले भने नि त्यसको अधिकार तैँले मेरो चाहिँ सुरक्षाको ग्यारेन्टी गर, मैले तँलाई चाहिँ मेरो स्रोत भएको जुन तैँले चाहिँ प्रयोग गर भनेर चाहिँ दिया हो नि त। राज्यको संरक्षक बनाएको हो त राज्य हो, जनताको संरक्षक भनेको त्यो सबै अधिकारहरू के हुन्छ भने आफ्नो मताधिकार मार्फत चाहिँ राज्यलाई सुम्पेको हुन्छ चाहिँ उसले जनताले। त्यस कारण जनता कानुन बनाउनु जनताको लागि हो, जनताको सुरक्षाको लागि, जनताको तपाईँ के जाने संरक्षणको लागि, जनताको जीवधन सुरक्षाको लागि, उसको पर्सनल सेक्युरिटीको कुराहरू भए, उसको सम्पत्तिको कुराहरू भए, लाइफ लिबर्टी प्रोपर्टी भन्छ कि लाइफ जीवन, लिबर्टी स्वतन्त्रता, प्रोपर्टी सम्पत्ति, खास यो तिनवटा कुराहरूमा के छ भन्दाखेरि चाहिँ कानुन आवश्यक हुन्छ। त्यसैले अब यो हाम्रै हामी कहाँ मैले अघि संस्कारको कुरा गरेँ नि त, संस्कारको हामी कहाँ देश चाहिँ के थियो भन्दाखेरि पहिले जाने मुखियाद्वारा तालुद्वारा राजाद्वारा चलिएको ऊ हो। हामी कहाँ संस्कार हिन्दू संस्कार पनि त्यो छ, हिन्दू फिलोसफी त्यसैमा आधारित छ हेर्नुहोस्। त्यसैले हाम्रो संस्कार के छ भन्दाखेरि चाहिँ अहिले पनि जनताभन्दा पनि हामी एउटा चाहिँ माननीय भयो भने अस्ति एकजनाले मलाई फोन गर्नुभएको छ तपाईँ त ठुलो मान्छे भइसक्नु भयो अब चाहिँ होइन, त्यस कारणले गर्दा तपाईँलाई भेट्न सकिन्छ। मैले भने म ठुलो मान्छे होइन, म त अब झन् सानो मान्छे भएको छु किनभने मैले तपाईँले दिएको करबाट चाहिँ पैसा खाँदैछु, अब तलब खाँदैछु। हिजो म स्वतन्त्र थिएँ कानुन व्यवसाय हुँदाखेरि मैले आफ्नो कमाइबाट खान्थेँ, त्यति बेला म ठुलो थिएँ। अब त म अर्काले तिरेको तलब करबाट जाने के छ भन्दाखेरि तपाईँको चाहिँ तलब खाँदैछु भनेपछि बन्नु पऱ्यो। म त अब त राज्यको नोकर सर अब होइन त, अब त बास जनताको नोकर भनेर त यही हो हेर्नुहोस्। जनताले चाहिँ तलब कर तिरेछन् सम्पूर्ण तपाईँको चाहिँ ब्युरोक्रेटहरूलाई चाहिँ जसले तलब खान्छ नि उसले चाहिँ राज्यबाट पनि सुविधा खाने मान्छे होइन, त्यो त बिस्तारै बनाउनु जाने हो नि, त्यो त हामीले सबैले बनाउनु जाने हो हेर्नुहोस्। त्यस कारणले गर्दा के हो त भन्दाखेरि चाहिँ त्यसैले के हो त भन्दाखेरि चाहिँ कानुनले चाहिँ के माग गर्छ भन्दाखेरि जनताको लाइफ लिबर्टी प्रोपर्टीको चाहिँ संरक्षणको राज्यबाट माग गर्छ, यो हो कानुनको मकसद भनेको।
ओके, अब हिमालय विक्रमजी, खास गरी हामीले आज कानुन दिवसको उपलक्ष्यमा धेरै कुराहरू गऱ्यौँ, खा फौजदारीका कुरा छन्, देवयानीका कुरा छन्, धेरै कानुनहरू बने। कानुनको विषय मैले अघि पनि एउटा प्रश्न जोडेँ, कानुन कसका लागि बनाइन्छ, कानुनको पहरेदारको हो, कानुनको कार्यान्वयन गर्ने, किनभने न्यायपालिका नेपालको न्यायपालिका पनि बेला बखतमा चाहिँ विवादमा आउने, खास गरी त्यो खिलराज रेग्मीका कुरा गर्नुहोस्, त्योभन्दा विगतका कुरा गर्नुहोस्, छोटो समयमा चाहिँ आएका कुराहरू हेर्ने भने महान्यायाधिवक्ता या भनौँ न मुख्य न्यायाधीशलाई चाहिँ महाभियोगको प्रस्ताव राख्ने कुरा, लगाउने कुरा, नेपालको न्यायालयप्रति पनि भागभण्डा भएका कुराहरू, यति धेरै कुराहरू आउँछन्। मलाई यो विषयमा अलिकति जनताले छलफल पारिदिनुहोस् यहाँले।
विद्वान महानीतिवक्ताज्यूले अघि एउटा कुरा भन्नुभयो, हरिबहादुर प्रधानले धेरै पहिला जनता चल्ला हुन् राज्य चिल हो, यसको संरक्षण जुडिसियरले गर्नुपर्छ भन्ने मान्यताको अभिव्यक्ति दिनुभएको बहुत धेरै समय बितिसकेको छ। र हरिबहादुर प्रधान जस्तो सक्षम एउटा कानुन व्यवसायी, उहाँ दार्जिलिङमा कानुन व्यवसाय गर्नुहुन्थ्यो, त्यसपछि उहाँलाई 2008 त्यसपछि उहाँलाई चाहिँ हरिबहादुर प्रधान चाहिँ नि प्रथम प्रधान न्यायाधीश हुनुभयो र उहाँले 2010 नै विश्वेश्वर प्रसाद कोइरालाको मुद्दा र एउटा अर्को मुद्दामा उहाँले जुडिसियल एक्टाभिजमको एउटा नमुना प्रस्तुत गर्नुभएको थियो, जति जबकि राणा शासनको काया प्रतिछाया त्यतिखेर छँदै थियो, त्यस्तो अवस्थामा पनि निर्भीक ढङ्गले उहाँले न्याय सम्पादन गर्नुभएको थियो र कहिलेकाहीँ व्यवस्थापिका चुकिएको अवस्थामा सर्वोच्च सुप्रिम कोर्टले पनि जुडिसियल रिभ्यूको माध्यमबाट त्यसलाई करेक्सन गर्ने र जुडिसियल एक्टाभिजमको माध्यमबाट पनि न्यायिक सक्रियता, जस्तो अमेरिकामा पनि त्यो छ र भारतमा पनि, जस्तो भगवती भन्ने एउटा संस्था नै छ, भगवती एउटा कानुन व्यवसाय उहाँको संस्था छ, त्यस्तै गरी थुप्रै खालका चाहिँ नि स्वतन्त्र खालका कानुन व्यवसायहरूले गरिने अभ्यासबाट पनि यसलाई स्थापना गर्न सकिन्छ र कदम र सुरुवात छानैबाट हुने हो। जस्तो प्रधान न्यायालयको जसरी स्थापना भएर आयो, त्यो चाहिँ एउटा सिङ्गल लिप फर अ म्यान बट जाइन्ट स्टेप फर अ म्यान काइन्ड निलाल प्रसङ्गले भन्नुभएको थियो चन्द्रमा जाँदाखेरि, त्यो एउटा कोसे ढुङ्गा नै थियो हेर्नुहोस्, त्यो कोसे ढुङ्गा हो, त्यसैको आधारमा नेपाल बार एसोसिएसनको स्थापना भयो। सुरुमा त के थियो भन्दाखेरि एउटा अधिवाचनालय भन्ने चाहिँ नि थियो, त्यो चाहिँ ल फर्म र त्यो बाटोमाथि उठ्न सकेन, त्यसपछि बारको स्थापना पनि हुन सकेन। त्यसपछि हरिबहादुर प्रधानले नै सेवामा रिटायर भएका कानुन जानेका व्यक्तिहरूलाई कानुन व्यवसायी बन्नु उत्प्रेरणा दिनुभयो र त्यसरी अगाडि बढेको अवस्था हो। त्यो चाहिँ पहिला त बिन्ती फाँट, निक्सारी फाँट, कौशल अड्डा, इटाचापली, लिङ्गबल, मापचोप जस्ता अड्डाका नाम हुन्थे, जो सुन्ने पनि उर्दू भाषा जस्तो लाग्छ। त्यसपछि यसलाई व्यवस्थित गर्ने क्रममा हरिबहादुर प्रधानको ठुलो योगदान रहेको छ, उहाँले चेन्ज ल्याउनुभयो। अनि महाकाली सन्धिको मुद्दामा बालकृष्ण न्यौपानी लगायतका कानुन व्यवसायहरू जस्तै डाक्टर चन्द्रप्रकाश ग्यावली, मीरा ढुङ्गाना, सपना प्रधान मल्ल लगायतका थुप्रै कानुन व्यवसाय र थुप्रै चाहिने हाम्रा दिग्गज चाहिने न्यायाधीशहरूको पनि न्यायपालिकालाई यहाँसम्म ल्याइ पुर्याउनका लागि ठुलो योगदान रहेको छ। र 2010 सालमा हरिबहादुर प्रधानले जनताको पक्षमा पब्लिक लिडिगेसनको माध्यमबाट आएका धेरै कुराहरूलाई जुडिसियल एक्टाभिजमको माध्यमबाट न्याय प्रणालीलाई समृद्ध बनाउनका लागि गरेको प्रयासका विरुद्धमा 2013 सालमा सर्वोच्च अदालतको जुन चाहिँ ऐन ल्याइयो त्यसबाट भनिन्छ कि उहाँलाई नै हटाउनुकै लागि हो। जस्तो सुरुदेखि अन्तसम्म यो एउटा जुडिसियरी र यो एक्जिक्युटिभ कार्यपालिका बिचको चाहिँ यो लडाइँ यद्यपि कायमै छ, त्यसले चाहिँ नेपालको न्याय क्षेत्रलाई समृद्ध बनाउने हो। तपाईँले अघि भन्नुभयो
नि बेला बखतमा स्वतन्त्र न्यायपालिकाको कुरा हामी गर्छौँ, तर बेला बखतमा चाहिँ व्यवस्थापिका भनौँ या यिनले चाहिँ हस्तक्षेप गरेका कुराहरू त देखिन्छ।
तपाईँले अघि भन्नुभयो कि फौजदारी लायबिलिटी भएको र फौजदारी दायित्व भएको व्यक्तिले पनि खुल्याम हिँड्नु पाउनु पर्दछ र त्यसले चाहिँ नि सांसद पद अथवा कुनै पद चाहिँ नि जानु हुँदैन भन्ने जुन कुरा आयो, एउटा सानो राजनीतिक दलले को एजेन्डा मलाई थाहा छ, राइट मेन राइट प्लेस, यो चाहिँ संसदको छाया परछाया र काया पनि हो। संसद जनताको चाहिँ नि विल्सको लागि र कसका लागि कानुन बनाउने भन्दाखेरि जनताको लागि बनाउने हो, होइन जनताको प्रतिछाया प्रतिबिम्बित हुनुपर्ने हो। तर अहिले संसदमा लाग्छ कि फौजदारी क्रिमिनल लायबिलिटी भएका थुप्रै मानिसहरूले आफ्ना लागि कानुन बनाइरहेका छन् कि शङ्का भइसक्यो, किन भन्दाखेरि फौजदारी दायित्व थुप्रै किसिमका हुन्छन्, हेर्नुहोस् जस्तो यो निरपेक्ष दायित्व, सापेक्ष दायित्व, परदायित्व भन्ने, र दण्ड संहिता फौजदारी दण्ड संहिताको 29 क्लजमा धारामा यो निरपेक्ष दायित्व सम्बन्धी कुराहरू निर्धारण गरेको छ। अब पछिबाट कानुन लागू हुने हो त्यो फौजदारी दण्ड संहिता। निरपेक्ष दायित्व के हो भन्दाखेरि फौजदारी मुद्दामा 4 गोलहरू हुन्छ, सुरुमा मनसाय, तयारी, उद्योग र यी तिनटैको संयोजनबाट गोल प्राप्त हुन्छ, त्यसलाई चाहिँ नि अपराध भन्दछन्। यो 4 कुरा अनिवार्य सत्तत्व हो। र स्ट्रिक्ट लायबिलिटी भएको फौजदारी मुद्दामा के हुन्छ भन्दाखेरि मेन्स नो क्राइम विदाउट मेन्सरिया भन्छ के, जस्तो फौजदारी न्यायको सिद्धान्त के छ भन्दाखेरि नो एक्टोरियस नो क्राइम, एक्टोरियस भनेको आपराधिक कार्य, आपराधिक कार्य नभइकन क्राइम हुँदैन,
अपराध हुँदैन
र कुनै एउटा मनसाय र आपराधिक कार्य कुनै एउटा विद्यमान छैन भने त्यो अपराध पनि हुँदैन।
हिमालयजी ठ्याक्कै हाम्रो स्टुडियोको घडीमा यतिखेर 8 बजेको टाइम चेकको सङ्केत प्राविधिक मित्रले मलाई गर्दै हुनुहुन्छ आरडीजीले, म यतिखेर छोटो टाइम चेकमा जान्छु।
इस टाइम चेक का प्रायोजक टीवी होम इंटरनेशनल तरीका दिस होम डिलाइटफुल लाइफस्टाइल।
सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस, यहाँहरू सुन्दै हुनुहुन्छ र तातो बहसमा आज हामी कानुन दिवसको उपलक्ष्यमा दुईजना महत्त्वपूर्ण व्यक्तिद्वारा स्टुडियोमा निमन्त्रण गरेर हामी बहस गरिरहेका छौँ। खास गरी नेपाल बार एसोसिएसन कैलालीका चाहिँ जिल्ला अदालत बार इकाइका सचिव हुनुहुन्छ हामीसँग हिमालय विक्रम विष्ट, भने त्यसै गरी हामीसँग प्रदेशमा 7 का मुख्य न्यायाधिवक्ता हुनुहुन्छ कुलानन्द उपाध्याय हुनुहुन्छ, उहाँहरू दुवैजनालाई म कार्यक्रममा पुनः वेलकम गर्छु, पुनः स्वागत छ यहाँहरू दुवैजनालाई,
धन्यवाद।
अब कुलानन्दजी खास गरी अब तपाईँ एउटा
मैले थोरै अघिको सल्टाइहालौँ, त्यसमा खास गरिकन स्ट्रिक्ट लायबिलिटी भएको क्राइमहरू जस्तो ज्यान सम्बन्धी केसहरू, रेपहरू अनि यस्तो कठोर प्रकारका पाशविक केसहरूमा चाहिने थुप्रै केसहरूमा चाहिने मनसाय तत्त्व विद्यमान थियो कि थिएन भन्ने कुरोबाट हेरिन्छ, तर थुप्रै अपराधहरू कस्ता थिए भन्दाखेरि त्यो घट्ने बित्तिकै मनसाय तत्त्व विद्यमान थियो भन्ने कुराको आकलन गरिन्छ। त्यसैले त कुनै पनि अपराधीलाई थुनामा राखेर कारवाही गर्ने अथवा साधारण तारिकमा राख्ने भन्ने कुराको अदालती बन्दोबस्तको 118 अब 47 छ, नत्र एउटै धारा हुनुपर्ने नि। कठोर स्ट्रिक्ट लायबिलिटी भएको मुद्दाहरूमा कसैले मैले उन्मुक्त ढङ्गले हिँड्न पाउनु पर्दछ। थुप्रै राजनीतिक दलहरूले त चुनावमा नै उनीहरूलाई चाहिँ अपराधीहरूलाई चाहिँ संरक्षण गरेर उम्मेदवार पनि बनाएको अवस्था थियो, त्यो हुँदाहुँदा अहिलेसम्म त्यो ढङ्गले आइरहेको अवस्था छ। र खास गरिकन कुनै पनि मुद्दामा जस्तो एउटा सामान्य खरिदार स्तरको, मुख्य स्तरको, कुनै अधिकृत लेभल स्तरको कर्मचारीलाई कुनै चाहिँ अपराधी फौजदारी अपराध लाग्यो भने त्यसलाई पहिला निलम्बन गरिन्छ अनि त्यसपछि मुद्दाको सुनवाई अगाडि बढाइन्छ। र सांसद जस्तो, मन्त्री जस्तो गैर जिम्मेवार भएर अगाडि बढ्छ भने त त्यो त झन् थप सजाय हुनुपर्ने हो, त्यसले त राज्यको चाहिने कोषबाट पैसा पनि खाएको छ, जनतालाई चाहिने जुन किसिमको एउटा कमिटमेन्ट गरेर पार्लियामेन्ट जस्तो गरिमामय संस्थामा गएको छ, त्यसले पार्लियामेन्टलाई दूषित बनाउनका लागि
थाहा छ नि। हिमालय सर, अहिलेसम्म जति पनि कानुन बनाएको छ बनाउने भने व्यवस्थापिका संसदले नै हो, ती बनाइरहँदा यो पनि लगभग अब एउटा प्रक्रियामा गइसकेका छ, यसलाई चाहिँ पास गर्नुहोला भोलि उहाँहरूले यसलाई कार्यविधि बनाएर नयाँ कानुन बनाएर लगेर जानुहोला। यो परिस्थिति हेरिरहँदा कानुन बनाउने ठाउँमा पुगेका व्यक्तिहरूले कहिले काहीँ गलत तरिकाले कानुन बनाउँछन् जस्तो लाग्छ, लाग्दैन यहाँलाई?
एकदमै हुन्छ सर, तर पनि यो अवस्थामा के हो भन्दाखेरि यदि कुनै व्यक्तिलाई त्यस्तो क्रिमिनल लायबिलिटी फौजदारी अभियोग लाग्छ भने तत्काल उसलाई निलम्बन गर्नुपर्दछ।
आफू इच्छा प्रचलन क्या खास गरी तपाईँलाई थाहा छ, आफ्नालाई कानुन बनाइरहेको
त्यसैका लागि त जुडिसियल खास गरिकन न्यायिक सक्रियता चाहियो, जुडिसियल एक्टा विषयमा त्यसैका लागि चाहियो, त्यसबाट अन्य रिटको माध्यमबाट
तपाईँहरूले बोल्नुपर्ने बेला हो कि यतिखेर त अब बारहरूले बोल्नुपर्ने।
खास गरिकन हामी 7 नम्बर प्रदेशको एकदमै रिमोट ठाउँमा बसेका छौँ र त्यसमा पनि यहाँको उच्च अदालत चाहिँ तपाईँको दिपाइलमा छ, हामी आफ्नो व्यक्तिगत खर्चबाट कति चाहिँ यो न्यायिक सक्रियता र पब्लिक लिटिगेसन इन्ट्रेस्टका मुद्दाहरू लैजान सक्छौँ। जबकि कति सम्मको अन्याय छ भन्दाखेरि अस्थायी राजधानी धनगढीमा छ भने न्याय प्रशासन ऐनमा प्रस्तुत लेखा छ कि यो उच्च अदालत चाहिँ राजधानी भएकै ठाउँमा हुनुपर्दछ, तर थाई राजधानी छैन मानौँ भने अस्थायी राजधानी छ, अस्थायी न्यायालय पनि हुनु पर्यो नि त, अस्थायी उच्च अदालत हुनु पर्यो नि त। त्यस्तो अवस्थामा न्यायिक सक्रियता बढ्छ, जुन ठाउँका वकिलहरू एक्टिभ छन् त्यो अवसर त हामीलाई पनि प्राप्त गर्नु पर्यो नि, हुनु पर्यो नि। राज्यबाट चाहिने जस्तो यहाँ महान्यायाधिवक्ताज्यू यहीँ हुनुहुन्छ, सरकार यहीँ छ, होइन, यो सरकार जनताप्रति उत्तरदायित्व हो भने जनताको चाप, जनताको चाहिने मुद्दाको क्षमता र यो अवस्थाको भौगोलिक स्थितिलाई आकलन गरेर अविलम्ब रूपमा अस्थायी भए पनि उच्च न्यायालय यहाँ हुनु पर्यो। हामी पब्लिक इन्ट्रेस्ट लिटिगेसनका मुद्दाहरूलाई अगाडि बढाउँदछौँ र यसमा चाहिने हामी आफ्नो प्रोसिडियरको माध्यमबाट अगाडि बढ्न तयार।
न्याय सम्पादन कसरी गरिरहनु भएको छ, खास गरी अहिले हेर्ने भने अदालतले हेर्ने, अर्धन्यायिक निकायले हेर्ने, जिल्ला प्रशासन, जिल्ला प्रहरी, या भनौँ अहिले त स्थानीय तहमा पनि एउटा अधिकार आएको छ, तपाईँलाई थाहा छ, अर्धन्यायिकको रूपमा भनौँ या न्यायिकै रूपमा पनि उहाँहरूलाई अधिकार दिएको अवस्था छ। यी परिस्थितिमा हेर्दा न्याय सम्पादन कस्तो छ अहिले नेपालको, खास गरी हामी प्रदेशमा 7 को कुरा गरौँ।
अहिले खास गरी थुप्रै संस्थाहरू त एकदमै धेरै पहिलादेखि संस्थागत रूपमा अगाडि बढिसकेको छ, जस्तो न्यायालय भयो, न्यायिक अर्धन्यायिक निकायहरू, जिल्ला प्रशासन, मालपोत कार्यालय, तर अहिले तत्कालै चाहिने जसलाई न्यायिक अधिकार दिएको छ,
उपमहानगरपालिका
उपमेयरहरू, उपाध्यक्षहरू, उहाँहरू कस्तो छ भने एउटा सन्तुलित ढङ्गले अगाडि बढ्न सकिएको छैन। जान मानौ एउटा कुनै गाडीको एउटा चक्का ट्र्याक्टरको छ भने एउटा साइकलको जस्तो देखिया छ, किन भन्दाखेरि उनीहरूलाई तालिमको पनि अभाव छ, पर्याप्त जनशक्तिको पनि अभाव छ, र एउटा कल्चर तब बस्छ जब चाहिँ एउटा लामो प्र्याक्टिस हुन्छ। हामी जस्तो एउटा न्यायाधीशले 10 पटक चाहिने कुनै किताब हेरेको छ मुलगेन भने 11 पटक फेरि पल्टाउनै पर्दछ, त्यसो भएको हुनाले यो अभ्यास त्यति सक्रिय रूपले अगाडि बढ्न नसकेको अवस्थामा पनि यसलाई अगाडि बढाउनका लागि यो असल काम हो, होइन, यसलाई अगाडि बढाउनका लागि जानुपर्दछ। त्यसैले देशको चाहिँ जुन न्यायिक क्षेत्रलाई समृद्ध बनाउनका लागि जुडिसियल एकटा भिजुपनेले अगाडि बढाउँछ भन्ने मेरो मान्यता हो। जस्तो अहिले सरकारले एउटा सिन्डिकेट, होइन, सिन्डिकेट भर्खर चाहिने पिटिएको सर्प जस्तो भएको छ सरकारको परारबाट, यो सरकारको असल कदम हो, सरकारको कदमलाई नागरिकले सपोर्ट गर्नुपर्दछ। र भोलि अनेक खालका जुन चाहिने यो सिन्डिकेटहरू छन् त्यसमा हामीले न्यायिक क्षेत्रबाट हामीले यो पब्लिक इन्ट्रेस्टमा मुद्दाहरू अगाडि बढाउने, रिटहरूमा अगाडि जाने, र न्यायपालिकाले पनि त्यसलाई सपोर्ट गर्ने सरकार, भोलि यो अवस्था के आउन सक्दछ भने सरकारले गरेका राम्रा कामलाई पनि व्यक्तिगत आशयबाट चाहिँ त्यो सिन्डिकेटका कुरामा अरूमा पनि चाहिने हमला हुन सक्दछ, त्यसमा चाहिने त्यसको प्रोटेक्सन गर्ने भनेको जुडिसियरी नै हो। यसमा चाहिने यसरी पनि जाँदा न्यायपालिका, जस्तो भनिन्छ नि विधायकले बनाएको कानुन भन्दा यो पब्लिक इन्ट्रेस्टबाट र जुडिसियल एक्ट्रास भिजनबाट आएको जो कानुन हुन्छ त्यो बलियो हुन्छ र समृद्ध हुन्छ भनेको।
ओके हिमालयजी, अब म कुलानन्द सरतिर आउँछु, किनभने प्रदेशमा 7 को मुख्य न्यायाधिवक्ता हुनुहुन्छ, कानुन बनाउने तहमा हुनुहुन्छ, प्रदेशको कानुन बनाउने यतिखेर चरण चलिरहेको छ। अब जनतालाई एउटा इन्ट्रेस्ट के छ भने प्रदेशमा 7 मा कस्तो किसिमको कानुन बनाउँदै हुनुहुन्छ तपाईँहरूले?
अब नेपालको संविधानको धारा 57 को 2, 3, 4 खास गरी यो अधिकारसँग सम्बन्धित छ, अनुसूची 6 मा एकल अधिकार प्रदेशको, 7 मा साझा अधिकार, त्यसपछि 9 मा प्रदेश केन्द्र र सङ्घको साझा अधिकार, यो 3टासँग अनुसूचीसँग सम्बन्धित छ। यो अहिलेको चाहिँ प्रदेश सरकार भनेको कस्तो रहेछ भन्दाखेरि हिजोको संविधान सभा जस्तो छ, हेर्नुहोस् जनता हो कानुन बनाउनुपर्ने, अहिले विकासका कुराहरू भए तपाईँको धेरै कुराहरू चाहिँ बनाउन सकिने स्थिति छैन। म विगत करिब 1 महिना 4-5 दिन भयो म नियुक्ति भएको, निरन्तर हामी छलफलमा छौँ, एउटा कानुन बनाउन त एउटा कानुन मेच्योर्ड हुनलाई कमसे कम 15 दिन लाग्दो रहेछ, हेर्नुहोस् कम्ती पनि 15 दिन लाग्छ एउटा कानुन चाहिँ त्यो पाक्नलाई, त्यसको स्टेप हुँदो रहेछ चाहिँ तपाईँको चाहिँ, मलाई पनि यो कुरा हिजो थाहा थिएन, बल्ल थाहा हुँदैछ, म त्यो कुरामा चलाउन प्रवेश गर्दैछु। त्यसैले जबसम्म त्यो स्टेपहरू पार हुँदैन तबसम्म कानुन चाहिँ पाक्दैन, त्यो चाहिँ नपाकेपछि त्यो चाहिँ के हुन्छ भने कानुन बन्दैन हुँदो रहेछ, त्यसको एउटा आफ्नो प्रोसेस, ड्यु प्रोसेस अफ ल भन्ने भन्छौँ नि हामी, त्यसको प्रोसेस हुन्छ। अब अहिले खास गरिकन प्रदेश सरकारले ती जुन अधिकार, आफ्नो एकल अधिकार, साझा अधिकारसँग सम्बन्धित विषय हुन्, ती विषयको सम्बन्धमा छनौट गरेर चाहिँ नीति अगाडि बढाइराखेको छ। पहिलो कुरा नीति बनाउने, नीति अनुसारको चाहिँ तपाईँको एजाम बनाउने, एजाम अनुसार कार्यान्वयन गर्नुपर्ने कुराहरू हुन्छ। अब हामीलाई अप्ठ्यारो दुविधा कहाँनिर छ भने केन्द्र सरकारले केही केही अधिकारहरू चाहिँ उसँग साझा अधिकार रहेको हुँदाखेरि पहिले केन्द्र सरकारले चाहिँ केही अधिकारको बारे ऐनहरू आइसकेपछि बनाउनु पर्ने अवस्था स्थिति देखिन्छ यहाँ चाहिँ। त्यो भएर दुविधाका स्थिति के छ भन्दाखेरि केन्द्र सरकारले त्यो फटाफट ऐनहरू बनाइदिएको भए हामीलाई यहाँ चाहिँ नमाजिने गरी काम गर्न सजिलो हुन्थ्यो। अब त्यो ढिलाइ भइरहेको छ अहिले केन्द्रबाट ढिलाइ भइरहेको छ। केही नमुना कानुनहरू चाहिँ पठाइदिएको स्थिति छ। ती नमुना कानुनहरू चाहिँ मध्ये एउटा कानुन चाहिँ संसदबाट पारित भइसक्यो र तीन चारवटा यदि चाहिँ सैद्धान्तिक सम्मति लिएर छलफलमा छ। त्यसपछि गएर सातवटा नियमावलीहरू चाहिँ क्याबिनेटले पास गरेर चाहिँ अगाडि बढाइसक्यो। यो कुराहरू भइरहेको स्थिति छ र अहिले भर्खरै मात्र हिजो मात्रै एउटा चाहिँ कृषिसँग सम्बन्धित अनुदानसँग सम्बन्धित एउटा कार्यविधि चाहिँ छलफल छ। दुई दिनदेखि हामी छलफलमा छौँ। हिजो करिब करिब त्यो अन्तिम निष्कर्षमा पुगेको स्थिति छ। त्यसैले अब हामीले बनाउने भनेको कुरा के हो त भन्दा मूलत चाहिँ नि संविधानको भावनालाई चाहिँ संविधानमा के भनेको छ भन्ने प्रस्ताव नै यो राज्य अब समाजवाद उन्मुख भनेर भने हुनाले हामीले समाजवाद उन्मुख कानुन निर्माण गर्नुपर्नेछ अर्थात् जनताको पक्षमा हुने कानुनहरू। तपाईँको हिजो मात्र एउटा सफलको कुराहरू के थियो भन्दाखेरि चाहिँ नि तपाईँलाई म एउटा सानो उदाहरण दिन चाहन्छु। अहिले यो कृषि क्षेत्रमा के भइरहेको रहेछ भन्दाखेरि चाहिँ नि कृषिको कार्यविधि नै यस्तो भइरहेको छ तपाईँको चाहिँ नि जो निश्चित मान्छेहरूका मात्रै त्यसको चाहिँ अनुदान जान्छ। हेर्नुहोस् त्यो कस्तो भन्दा जसले फर्म निर्माण गरेर छ जसले संस्था खोलेको छ जसले उठाएको छ उसले दसवटा संस्था खोलेर तपाईँको चाहिँ नि काम गरिराखेको छ तर त्यो चाहिँ तँलाई चाहिँ जो गरिब जनता हो जो गरिब किसान हो चाहिँ उसका उसले थाहै छैन। हेर्नुहोस्
त्यो किसिमको कानुन बन्दैछ त्यो
अब त्यो त्यो थाहै रहन्छ अहिलेसम्म। हेर्नुहोस् एउटै संस्थाले तपाईँको यहाँ कैलालीमा चाहिँ 150 चाहिँ केही किसानहरू छन् उनीहरूको मात्रै सबै अनुदान जान्छ। हेर्नुहोस्
कृषि विभिन्न नाम दिएर उहाँहरूले फर्म
दर्ता गर्नुभएको छ सारा कुरा गर्नुभएको छ अनुदान त्यसैमा जान्छ। हेर्नुहोस् अब एक कठा जमिन हुने मान्छेले त्यहाँ तपाईँको चाहिँ घर पनि त्यसैमा छ त्यसमा चाहिँ धान पनि त्यसैमा रोप्छ उसले आलु पनि त्यसैमा रोप्छ कुखुराको चल्ला पनि त्यहीँ पालिएको छ एउटा भैँसी पनि त्यहीँ पालिएको छ उसले होइन त्यो त्यसमा पुगेकै छैन। हेर्नुहोस् फर्मका नामै पैसा लियो सबै कुराहरू भएको छ जो जो वास्तविक किसान भने एक कठा जग्गामा सबै कुरा गरिरहेको छ उसले जाने कुखुरा चल्ला पनि त्यहीँ पालिएको छ उसले मकै पनि त्यहीँ लगाएको छ धान पनि त्यहीँ लगाएको छ घर पनि त्यहीँ लगाएको छ एउटा बाख्रो पनि त्यहीँ पालिएको छ उसलाई यहाँ कहाँ के अनुदान भन्ने कुरा थाहै छैन। हेर्नुहोस् त्यस कारणले त्यो कुरालाई उल्ट्याउनलाई चाहिँ के गर्नुपर्छ भन्दा हामी सोध्दैछौँ। हामीले होइन एउटा निश्चित जाने उसलाई मात्रै जाने जाने खालको जुन फन्ड जाने अनुदान जाने कुरा छ नि यसलाई अब कसरी जाने भन्ने कुरा हामी सोध्दैछौँ। त्यस कारणले कानुन पनि अब त्यही किसिमले चाहिँ नि हामी निर्माण गर्छौँ। जनताको पहुँच कसरी हुन्छ त चाहिँ राज्यको चाहिँ सर्वसाधारणमा
स्थानीय तह र तपाईँहरूको बिचमा अब तालमेल भएर कानुन बन्छ कि अब तपाईँहरूले फेरि हस्तक्षेपकारी रूपमा या स्वतन्त्र रूपमा स्थानीय तह हो त्यसलाई पनि प्रदेशले कहीँ आफ्नो मातहतमा ल्याउनुपर्छ भन्ने कानुन बनाउँदै हुनुहुन्छ?
त्यस्तो हुँदैन, त्यस्तो हुँदैन। राज्यका तिनटै तह बनिएको छ अहिले। तह भनेको पत्र हो अर्थात् सबै सेपरेट छन् अलग अलग छन्। राज्य भने हिजोको चाहिँ राज्य टप टु बटम चाहिँ केन्द्रीकरण थियो आजको राज्य भनेको त्यो होइन। आजको राज्यमा केन्द्रमा पनि कार्यपालिका व्यवस्थापिका न्यायपालिका छ प्रदेशमा पनि कार्यपालिका न्यायपालिका व्यवस्थापिका परिकल्पना गरिएको छ तल स्थानीय तहमा पनि कार्यपालिका र न्यायपालिका छ। हुनसक्छ त्यसको प्रयोग गर्ने क्रममा कोही व्यक्तिहरू चाहिँ यताउता परेको होला त्यसको पावर चाहिँ हेर्ने क्रममा चाहिँ नि तर तिनटै तहमा पावर अफ सेपरेसनको चाहिँ सिद्धान्तलाई फलोअप गर्न खोजिएको छ अहिलेको संविधानले। त्यस कारणले त्यो के छ भने स्वतन्त्र छ। अहिले त्यो स्थानीय निकायमा तहमा छन् नि स्थानीय तहहरू स्थानीय तहमा पनि कानुन बनाउने अधिकार दिएको छ। त्यस कारण त्यो के छ भन्दाखेरि आफ्नो कानुन कस्तो बनाउने भन्ने कुरा उसले आफूले निर्धारण गर्न सक्छ। त्यहाँको आवश्यकता के हो अब उसले बनाउने कुरा त आफ्नो के कानुन बनाउने भन्ने कुरा त संविधान हेर्नै पऱ्यो। उसले संविधानको स्थानीय तहलाई अनुसूची 8 र अनुसूची 9 हेर्नु पऱ्यो। उसले चाहिँ प्रदेशले अनुसूची 6 र 7 हेर्नु पऱ्यो। केन्द्रले अनुसूची 5, 7, 9 हेर्नु पऱ्यो। त्यस कारणले यो तिनटै तहलाई के छ भन्दाखेरि चाहिँ कानुन बनाउने छुट छ र स्वतन्त्र कानुन बनाउँछन् उसले चाहिँ कसैले कसै अधिकार राख्ने अन्डरमा राख्ने त्यसपछि चाहिँ उसलाई हस्सेप गर्ने अथवा चाहिँ उसलाई अन्डरमा ल्याउने भन्ने कुरा हुँदैन जाने। तर अब यहाँ बुझाइमा चाहिँ समस्या छ। हेर्नुहोस् मेरो अधिकार के हो मैले मेरो चाहिँ लिमिटेसन के हो मेरो कर्तव्य के हो भन्ने कुरा बुझाइमा छ। त्यस कारणले गर्दा अहिले पनि के छ भन्दाखेरि धेरै स्थानीय निकायका मान्छेहरू तहका मान्छेहरू प्रदेशका मान्छेहरू केन्द्रमा दाइराखेका छन् योजना दिनु पऱ्यो। यहाँ आफू कहाँ आइसक्यो थाहा छैन अधिकार थाहा छैन तर केन्द्र फेरि माग्दै गइरहेको छ। त्यस कारण यो कुरालाई चाहिँ के छ भन्दाखेरि टाइममै तपाईँको चाहिँ उनीहरूलाई पनि प्रशिक्षित गर्न उनीहरूलाई जानकारी दिनु जरुरी छ।
कुलानन्दजी म कार्यक्रमको अन्त्यमा छु एउटा दुइटा मात्रै प्रश्नमा छोटो छोटोमा राख्छु जवाब पनि छोटोमा चाहन्छु। खास गरी एउटा अहिले पनि भोगिरहेको कुरा बाजे परबाजेका पालामा लागेको मुद्दा नाती पनातीसम्मले पनि खेपिरहेको अवस्था छ। नेपालको न्याय सम्पादनको कुरा गरौँ न्यायिक चुस्त दुरुस्तता र निष्पक्षता भनौँ न अझ प्रभावकारी बन्नुपर्ने पाटोमा हेर्ने भने नेपालको न्यायपालिका कहाँनिर छ?
अब यो तपाईँले भनेको कुरो चाहिँ के छ भन्दा कार्यविधिसँग सम्बन्धित छ। कार्यपालि कार्यविधि हाम्रो धेरै लामो भयो लेन्दी भयो भन्ने कुरा थियो छ अब आउँछ अब यो नयाँ चाहिँ तपाईँको हिजो हामीले 30 जुन म्याद राखेका थियौँ नि त्यो प्रत्युत्तर लाउने प्रतिवादी फर्काउने अब 15 दिनमा झरिसकेका छ अब नयाँ कार्य उसले चाहिँ नि
जिल्ला प्रहरीले चाहिँ
त्यति दिनभित्र अब त्यो घटे घट्या छ सबै कुराहरू घटेको छ अहिले हिजो हामीले लामो समय राख्यौँ तपाईँको 35 दिन राख्यौँ ऊ राख्यौँ अब त्यो के छ भन्दाखेरि अब आउने चाहिँ जुन संहिता छ नि देवानी संहिता फौजदारी संहिता जुन कार्यविधि त्यसले घटाएको छ अब मलाई के लाग्छ भने हिजो चाहिँ फैसला तयार हुन 1 महिना लाग्थ्यो अब हामी चाहिँ 10 दिन 15 दिनमा तयार गर्दैछौँ किनभने अब आइटीको विकास भएको छ कम्प्युटरहरू छन् सारा कुराहरू छन्
एउटा मुद्दा लागेर जिन्दगीभरि लगभग 5-10 वर्षसम्म जेलमै
हो तपाईँलाई थाहा छ हिजो तपाईँलाई एउटा उदाहरण दिन चाहन्छु हिजो जिल्ला अदालतमा चाहिँ 3 वर्ष 4 वर्ष 5 वर्ष जाने मुद्दाहरू अब 2 वर्षमा घटा खाने हेर्नुहोस् 18 महिनामा त्यो चिन्नुपर्छ हेर्नुहोस् 18 महिनामा चाहिँ सर्वोच्चले फलोअप गर्छ बनायो हेर्नुहोस् अहिले तपाईँलाई म हाइकोर्टको चाहिँ जुन उच्च अदालत छ नि हिजो 3 वर्ष 4 वर्ष मुद्दा रहन्थ्यो अहिले चाहिँ 1 वर्षभन्दा कुनै माथि मुद्दा रहँदो छैन तपाईँले रेकर्ड हेर्दा पनि हुन्छ कुनै अब कहीँ न्यायाधीश नभएर त्यस्तै प्रसिद्ध परेर कुनै मुद्दा चाहिँ गयो भने बेग्लै कुरा हो नभए मुद्दाहरू चाहिँ तपाईँको
त्यो
हो एकदम एकदम खोइरहेको छ तपाईँको कुरा म सँगै सघाउँछु त्यो एकदम एकदम त्यो भइरहेको मैले भने नि संस्कारको कुरा अघि मैले भने नि हामी कहाँ कानुन एकातिर छ संस्कार अरू छ हेर्नुहोस् हामी कहाँ छ अहिले पनि तपाईँको छैन म मुख्य न्यायाधीश भएपछि मलाई जागिर लैजानु पऱ्यो भन्दा थुप्रै मान्छेहरू आयो हेर्नुहोस् त्यस कारण संस्कारको कुरा के हो भन्दाखेरि चाहिँ तपाईँको अब मेरो काम त जागिर लाउने होइन हेर्नुहोस् मैले त मुद्दा बनाउने हेर्ने सरकारलाई कानुन सल्लाह दिने छोडिसकेँ मैले होइन कहाँको काम गर्नु गर्ने कुरै हुँदैन
खास गरी न्याय सम्पादनकै कुरामा ढिला सुस्ती भएको कुराहरू निष्पक्ष भएन बेला बेलामा तपाईँ वकिलहरू खास गरी तपाईँहरूले पनि मोटो पैसा लिने पेसी लगाइदिन्छु फटाफट गरिदिन्छु भन्ने जस्ता कामहरू गर्ने तर भित्र हेर्दाखेरि केही पनि काम नभएको भन्ने आरोपहरू आउँछन् त्यो हो कि त कुरा
थुप्रै अवस्थामा केही अस्पष्ट भएको अवस्थामा कसैलाई त्यो पर्न गएको पनि हुनसक्छ तर कानुन व्यवसायले लगभग त्यस्तो गर्दैन पहिलाले जिल्ला अदालतको हकमा त अहिले धेरै सुधार पनि भएको छ दुईजना योग्यतम न्यायाधीशहरू हुनुहुन्छ कानुनमा एलएलएम गर्नु डिग्री गर्नुभएको छ न्याय तर थुप्रै मानिसहरू त्यस्तै मानिसहरूले पद खास गरिकन यो प्रशस्ति र स्थान पाउँछन् र त्यस्तो नगर्ने कानुन व्यवसायहरू तलै रहन्छन् त्यो मैले त्यति पनि भन्न चाहन्छु त्यसो भएको हुनाले न्यायाधीशको नामबाट सरकारी वकिलको नामबाट पैसा खानेहरू होलान् त्यो सेवाकर्मीलाई थाहा हुने कुरा हो त्यसो भएको हुनाले ती प्रवृत्तिहरूलाई हटाउनु पर्दछ र आफ्नो भूमिका र आफ्नो दायराभित्र बस्नु पर्दछ सरकारी देवानी सबै खालका चाहिँ नि मुद्दाको आफ्नो आफ्नो दायरा हुन्छ कार्यविधि पनि आफ्नो हुन्छ मैले यति भन्न चाहे र खास गरिकन कैलाली जिल्ला अदालत बार इकाइको आजको त्यो कार्यक्रम हामीले आयोजना गरेका थियौँ त्यसको माध्यमबाट हामी निष्पक्ष न्यायपालिकालाई कसरी स्थापना गर्ने र हाम्रो भूमिकालाई कसरी प्रभावकारी
बनाउने
होइन मुख्यतः के छ भने प्रदेश नम्बर 7 अहिले चाहिँ अब हामी कानुन नीति निर्माण गर्ने दिशामा छौँ अहिले प्रदेश नम्बर 7 अहिले विकास तपाईँको योजनाहरू धेरै कुराहरू हामी गर्न सक्ने स्थिति छैन पहिलो कुरा थिति बसाल्ने कुरा हो थिति बसाल्ने कुरामा हामी चाहिँ नै प्रतिबद्ध छौँ भन्ने कुरा म तपाईँसँग चाहिँ गर्न चाहन्छु सबै यो जानकारी गराउन
चाहन्छु
धन्यवाद तपाईँहरूलाई पनि शुभकामना
परिवारलाई पनि म कैलाली जिल्ला अदालत
दर्शकहरू आजको तातो बसमा हामीले कानुन दिवसको पक्षमा वास्तवमै नेपालको कानुन र न्यायपालिका कुरा गर्यौँ भने स्वतन्त्र निष्पक्षता र एउटा समानताको रूपमा हेरिनुपर्छ भन्ने तथा हामीले जुडिसियरीको कुराहरू हामीले गऱ्यौँ वास्तवमै न्यायालयले प्रदान गर्ने जुन न्यायिक सम्पादन कुराहरू छ ढिलो भएको छ भन्ने जनता गुनासो आउँछ यो विषयमा पनि ध्यान जाओस् भन्ने हामी आग्रह अनुरोध गर्दै आजको यो तातो बसमा हामीसँग कुलानन्द उपाध्याय उत्तर प्रदेशको 7 का मुख्य न्यायाधिवक्ता भने त्यसै गरी हामीसँग जिल्ला बार इकाई अदालत कैलालीका चाहिँ सचिव हुनुहुन्थ्यो हिमालय विक्रम विष्टसँगै कि यो तातो बसमा म पनि जमा छु।